이제 앞에 저서 문제요. 대해서서 앞에 어떤 거요? 이 परमेश्वरले रक्षा गर्नुभयो. 아브라함 र साराको जीवनमा उहाँले सुरक्षा दिनुभयो. साराको पवित्रतालाई उसको चोखोपनलाई चाहिँ बिटुलो हुन दिनुभयो. परमेश्वरले व्यभिचार घृणा गर्नुहुन्छ. अनि इस्रायल जाति जो अब्राहमबाट आए जहिले पनि उनीहरू हेर्न सक्थे हाम्रो पुर्खा अब्राहम अनि सारालाई चाहिँ नमुनाको रूपमा अनि व्यभिचारबाट अलग रहनुपर्छ. यो गम्भीर कुरा हो भन्ने कुरा चाहिँ परमेश्वरलाई घृणा लाग्ने कुरा हो भनेर उनीहरूले सिक्थे. अनि हाम्रो लागि पनि नमुना हो. परमेश्वरले व्यभिचारलाई घृणा गर्नुहुन्छ. विवाह परमेश्वरको पवित्र योजना हो. तर त्यसभन्दा बाहिर चाहिँ पाप हो, अधर्म हो. अनि अर्को कुरा चाहिँ हामीले हेर्यौँ कसरी परमेश्वरले चाहिँ मसीह आउनुहुने, ख्रिस्ट आउनुहुने त्यो वंशलाई चाहिँ उहाँले त्यहाँ अलमल हुनुबाट, दूषित हुनुबाट, बिग्रनुबाट चाहिँ रक्षा गर्नुभयो. अनि त्यो कुरा चाहिँ हामीले हिजो हेरेका थियौँ. अनि त्यसपछि हामीले 21 अध्याय सुरु गरेका थियौँ. अनि जुन चाहिँ हामी फेरि पढ्नेछौँ. अनि यो चाहिँ एक्काइस अध्यायको चाहिँ अब हामी पुरै अध्याय पढौँ. 21 अध्यायको पुरै अध्याय. अनि आफूले भन्नुभए अनुसार परमप्रभुले साराको वास्ता गर्नुभयो. अनि परमप्रभुले आफूले भन्नुभए अनुसार साराका निम्ति गर्नुभयो, किनकि सारा गर्भवती भइन् र अब्राहमको वृद्ध अवस्थामा परमेश्वरले उनलाई भन्नुभएको त्यस तोकिएको समयमा उनका निम्ति एउटा छोरा जन्माइन्. अनि अब्राहमले आफ्नो छोराको नाम इसहाक राखे, जो उनका निम्ति जन्मेको थियो, जसलाई साराले उनका निम्ति जन्माएकी थिइन्. अनि परमेश्वरले अब्राहमलाई आज्ञा गर्नुभए अनुसार उनले आफ्नो छोरा इसहाक 8 दिनको हुँदा उसको खतना गरे. अनि उनको छोरा इसहाक उनका निम्ति जन्मदा अब्राहम 100 वर्षका भएका थिए. अनि साराले भने, परमेश्वरले मलाई हाँस्ने तुल्याउनु भएको छ, यो कुरा सुन्नेहरू सबै मसँग हाँस्ने छन्। अनि तिमीले भनिन्, साराले छोराछोरीहरूलाई दुध चुसाउँछिन् भनी कसले पो अब्राहमलाई भन्न भन्थ्यो होला र, किनकि मैले उहाँको वृद्ध अवस्थामा उहाँका निम्ति एउटा छोरा जन्माएकी छु. अनि भारत बढ्दै गयो, दुध छुटाइयो. अनि जुन दिन इसहाकको दुध छुटाइयो त्यस दिन अब्राहमले ठुलो भोज लगाए. अनि साराले मिस्री हागारको छोरालाई, जसलाई त्यसले अब्राहमको निम्ति जन्माएकी थिए, ठट्टा गरिरहेको देखिन्. यसकारण तिनीले अब्राहमलाई भनिन्, त्यस दासी र त्यसको छोरालाई निकालिदिनुहोस्, किनकि त्यस दासीको छोरो मेरो छोरासँगै अर्थात् इसा सँगसँगै हकवाला हुने छैन. 11 अनि आफ्नो छोराको कारणले गर्दा यो कुरा अब्राहमको दृष्टिमा साह्रै दुःखदायक भयो. अनि परमेश्वरले अब्राहमलाई भन्नुभयो, त्यस केटाको कारणले र तिम्री दासीको कारणले यो कुरा तिम्रा दृष्टिमा दुःखदायक नबनोस्, साराले तिमीलाई भनेका सबै कुरामा उसको कुरा मान, किनकि इसहाकले तिम्रो वंशको नाम लिनेछ अनि त्यस दासीको छोराबाट पनि म एउटा जाति बनाउनेछु, किनकि त्यो तिम्रै वंश हो. 14 तर अब्राहम एका बिहानै उठे अनि रोटी र मशक एक मशक पानी लिए र त्यो हगारको ठाउँमा राखिदिँदै उसलाई दिए अनि केटा पनि दिए र उसलाई विदा गरिदिए. अनि ऊ निस्केर गई र बेरसेबाको उजाड स्थानमा भड्की हिँडे. अनि मशकको पानी सिद्धियो तब उसले केटालाई पत्रहरूमध्ये एउटाको मनी राखी अनि त्यहाँबाट कँवर हाने जति दूरीमा गएर ऊ केटाको सामु बसी किनकि उसले भनेकी थिए मैले केटाको मृत्यु हेर्न नपरोस् यसैले ऊ केटाको सामु बसी र डाको छोडी छोडी ठुलो स्वरले रोई अनि परमेश्वरले त्यस केटाको स्वर सुन्नुभयो अनि परमेश्वरका दूतले हागारलाई स्वर्गबाट बोलाएर उसलाई भने हे हागार तिमीलाई के भएको छ नडरा किनकि जहाँ त्यो केटा छ त्यहीँबाट परमेश्वरले त्यसको स्वर सुन्नुभएको छ उठ त्यस केटालाई उठाऊ र त्यसलाई आफ्नो हातमा ल्याऊ किनकि म त्यसबाट एउटा ठुलो जाति खडा गर्नेछु 19 पद अनि परमेश्वरले उसको आँखाहरू खोलिदिनु भयो अनि उसले एउटा पानीको कुवा देखि अनि गएर मसललाई पानीले भरिएर केटालाई पिउन दिए अनि परमेश्वर त्यस केटाको साथमा हुनुहुन्थ्यो अनि त्यो गयो र उजाड स्थानमा बस्थ्यो अनि एउटा धनुर्धारी बन्यो अनि त्यो पारानको उजाड स्थानमा बस्थ्यो अनि त्यसकी आमाले त्यसका निम्ति मिश्रबाट एउटी पत्नी ल्याइदिए अहिले हामी यहाँसम्म पढौँ यहाँ देख्छौँ कि परिवारमा अब ठुलो समस्या निस्केको छ घर परिवारमा समस्या हुँदा कस्तो हुन्छ भावनाहरूमा चोट परेको हुन्छ मतभिन्नता भइरहेको छ एउटाले यसो भन्छ अर्कोले अर्को भन्छ विभाजित भइरहेको छ एउटै घर परिवार जब त्यहाँ मेल एकता प्रेम समझदारिता हुनुपर्नेमा चाहिँ त्यहाँ गडबड भएको छ के गर्ने त्यस्तो बेलामा सबैभन्दा पहिलो कुरा के गर्ने भने शान्त हुने चुप बस्ने शान्त हुने आत्तिनबाट चाहिँ अनि एकदम अवेरमा आएर निर्णयहरू गर्नुभन्दा र बोल्नुभन्दा चाहिँ चुप बस्ने परमेश्वरको सामु शान्त हुने आफ्नै भावनाहरूलाई चाहिँ नपछ्याउने पहिलो नियम यो हुन त यहाँ लेखिएको छ अब्राहमलाई चाहिँ यो ज्यादै कष्टदायी भएको थियो साह्रै दुःखदायी भएको थियो त्यो कुरा के भने घटना के भएको थियो घटना चाहिँ जब इसहाक जन्मियो त्यसपछि इस्माएलको चरित्र देखा पर्न थाल्यो इस्माएल इस्माएलै थियो पहिला राम्रै जस्तो थियो केही समस्या थिएन तर जब इसहाक जन्मियो अब इस्माएल कस्तो रहेछ अब देखा पर्न थाल्यो लगभग 17 वर्ष पुगेको छ इस्माएल अब यदि इसहाक चाहिँ 3 वर्षको उमेरमा दुध छुटाइएको हो भने जस्तो प्राय 3-4-5 उमेरमा त्यसैले कम्तीमा पनि इस्माएल चाहिँ 17-18 वर्षको जवान केटो छ अनि उसले चाहिँ इसहाकको बच्चै छ सानै छ भर्खर दुध छुटाएको छ उसले चाहिँ सारालाई ठट्टा गर्छ सारा उसको आमा होइन हागार उसको आमा अनि यो शब्द ठट्टा भनेको शब्द चाहिँ ठ्याक्कै त्यो हाँसो भन्ने शब्द उही शब्द हो हिब्रूमा सखाक भन्ने शब्द हिब्रूमा इसहाक भनेको हाँसो है परमेश्वरले दिनुभएको नाम अनि साराले त्यही नाम लिएर भन्छ परमेश्वरले मलाई त हाँसोले भरिदिनु भएको छ खुसी बनाउनु भएको छ मेरो जीवन भन्दै थियो उता आएर इस्माएलले चाहिँ हाँसो गर्न थाल्छ खिस्सी गर्न थाल्छ त्यही शब्दलाई चाहिँ अब अर्को तरिकाले नकारात्मक तरिकाले यहाँ प्रयोग भएको छ अनि साराले चाहिँ देख्छ अब नतिजा राम्रो छैन यहाँ अनि साराले भन्छ अब्राहमलाई यो दासीलाई र यो इस्माएललाई चाहिँ अब निकालिदिनुहोस् त्यो बेलाको चलनमा दासीहरू उनीहरू चाहिँ मालिककै निजी हुन्थ्यो जन्मेको छोराछोरी पनि मालिककै हुन्थ्यो तर उनीहरूले आफूलाई स्वतन्त्र पार्न चाह्यो भने चाहिँ मूल मूल्य तिरेर आफूलाई छुटाउन सक्थे तर यहाँ चाहिँ सित्तैमा उनीहरूलाई जाने कुरा गरिरहेको छ उनीहरूले चाहिँ उनीहरू स्वतन्त्र हुन सक्छन् भन्ने एकातिर छ आफूले चाहिँ यहाँ चाहिँ बस्न सक्दैन उनीहरू कारण किनभने चाहिँ साराले भन्छ इसहाक सँगसँगै यो इस्माएल चाहिँ हकवाला हुने छैन यो कुरा चाहिँ अब्राहमलाई अति नै नमिठो आवाज भयो उसको भावमा ठुलो चोट पर्यो किनभने इस्माएल उसकै छोरा हो अब 17-18 वर्ष भइसक्यो हागार उसको उपपत्नी हुन् त्यहाँ पनि केही घनिष्ठता अनि यता इसहाकसँगको घनिष्ठ के अरे इस्माइलसितको घनिष्ठताले गर्दाखेरि चाहिँ अब्राहमलाई गाह्रो परेको छ कुरा के भने साराको कुरा चाहिँ ठिक थियो हकवाला चाहिँ इसहाक हो परमेश्वरले नै त्यो भन्नुभएको थियो साराबाट जन्मिनेलाई चाहिँ म तिम्रो करार उसँग बाँध्नेछु र उसपछिको वंशसित म करार बाँध्नेछु भन्नुभएको थियो त्यसैले सराको भनाइ र अडान चाहिँ एकदम परमेश्वरको वचनको ठोस आधारमा थियो भने अर्कोतिर अब्राहम चाहिँ भावनामा चाहिँ उथल पुथल भइरहेको छ अब अब्राहमले सारासँग अब के तर्क गर्ने तर्क गर्ने नै छैन उसको तर ऊ इस्माइललाई पनि पठाउन चाहँदैन आगामलाई पनि पठाउन चाहँदैन त्यसको फलस्वरूप के हुन्छ अब चाहिँ अशान्ति हुन्छ अनि ऊ चाहिँ एकदमै यहाँ भनेको छ साह्रै दुःखदायी अनुभव भएर गइरहेको छ अब यो चाहिँ एउटा चेतावनी हो हाम्रो लागि फेरि तपाईँले छ नि एउटा गलत निर्णय गर्नुभयो भने विशेष यहाँ सन्दर्भमा जस्तो विवाहको सम्बन्धमा विवाह जस्तो कुरामा तपाईँले गलत निर्णय गर्नुभयो भने अथवा परिवार सम्बन्धमा तपाईँले गलत निर्णय गर्नुभयो भने तपाईँले त्यसको नतिजा आफ्नो जीवनमा त्यसको तितोपना तपाईँले चाहनै पर्छ त्यसैले होसियार हुनुहोस् अनि पर्खनुहोस् विवाहको लागि चाहिँ अनि यो ठुला निर्णयहरूमा चाहिँ गलत निर्णयले चाहिँ तपाईँलाई भेट्टाउँछ म उर्किन्छु मै मिलाउँछु यो ठिक भइहाल्छ नसोच्नुहोस् कतिले चाहिँ यसरी सोच्छन् मलाई फोन पनि आएको थियो त्यस्तै नै विदेशबाट हाम्रो वेबसाइट हेर्दै अनि उहाँ चाहिँ सल्लाह माग्दै हुनुहुन्थ्यो अब मेरो परिवारमा भद्रगोल भएको छ अब मेरो श्रीमती चाहिँ व्यभिचारमै खोजेको जस्तो लाग्छ यो विश्वासी हो यो श्रीमान चाहिँ श्रीमती त होइन अनि उसले भन्दैछ म त के गरौँ अब है म चाहिँ अब आर्कोलाई बिहा गर्नु पऱ्यो क्यारे अनि ऊ चाहिँ एकदमै यो आत्तिएर चाहिँ निर्णय गर्न लागिरहेको थियो मैले भन्नुहोस् कुनै पनि नयाँ निर्णय नगर्नुहोस् अहिले तपाईँ पहिला घर आउनुहोस् अनि तपाईँले चाहिँ राम्रोसँग कुरा बुझ्नुहोस् अनि तपाईँले आफ्नो दिलो ज्यानले त्यो घरमा भएको समस्या मिलाउनलाई चाहिँ तपाईँले परमेश्वरको सहायताले चाहिँ गर्नुहोस् जे गर्नुपर्छ गर्नुहोस् तपाईँले चाहिँ यसलाई चाहिँ जोगाउने जोगाउनलाई जे गर्नुपर्छ गर्नुहोस् भन्नु खोजेको मैले परिवार जोगाउन आफ्नो यहाँ श्रीमतीलाई छोरालाई जोगाउनलाई चाहिँ गर्नुहोस् नत्र भने यो अर्को गलत निर्णयले फेरि अर्को ठाउँमा पुर्याउँछ एकछिनको लागि चाहिँ यो समाधानको उपाय जस्तो लाग्छ मान्छेलाई तर अर्को समस्या आउँछ नै किनभने पारपाचुके अर्थात् यो पति पत्नीको सम्बन्ध विच्छेद गर्ने कुरा चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ कहाँ लेखेको छ त्यो मलाकी दुई अध्याय घृणा गर्नु चाहिँ एकदम कडा शब्द हो त्यो परमेश्वरले घृणा गर्नुहुन्छ यो सम्बन्ध विच्छेद कुरालाई अर्को कुरा यहाँ के देख्छ भने शरीरबाट जन्मेको चाहिँ इस्माइल थियो अर्थात् यो प्रतिज्ञाको छोरा थिएन यो चाहिँ मान्छेकै आफ्नो शारीरिक योजनाले जन्माएको छोरा थियो तर इसहाक चाहिँ प्रतिज्ञाको छोरा थियो त्यस्तै गरी हामी विश्वासी पनि हाम्रो पहिलो जन्मले चाहिँ हामी शारीरिक जन्म छौँ हामीसँग आदम स्वभाव छ पाप स्वभाव छ अनि पहिला त्यो मात्र थियो होइन तपाईँहरू जो जसले साँच्चै प्रभुलाई चिन्नुभएको छ तपाईँलाई अझ थाहा छ कि तपाईँसँग एउटा अर्को नयाँ स्वभाव पनि छ तपाईँले विश्वास गरेकै दिन प्रतिज्ञाबाट प्रभु यीशु ख्रीष्ट मा विश्वास गरेकोले तपाईसँग एउटा नयाँ जीवन नयाँ स्वभाव छ तपाईसँग इसाहाब पनि छ के रे तपाईसँग इस्माएल पनि छ पुरानो स्वभाव तपाईसँग इसाहाब पनि छ भनौ तपाईसँग नयाँ स्वभाव पनि छ तर छ नि इस्माएल मात्र हुँदाखेरि चाहिँ इस्माएल कस्तो छ तपाईँलाई थाहै थिएन चलिरहेछ के बिग्रिरहेछ राम्रै छ तर जब तपाईँले नयाँ जन्म पाउनुभयो जब इसाहाब जन्म्यो तब इस्माएलको चरित्र देखा पर्न थाल्छ यो चाहिँ विरोधी रहेछ यो त विपरीतमा छ यसले चाहिँ इसाहाकलाई साथ दिँदैन यसले चाहिँ विरोध गर्छ त्यसैले हामीभित्र चाहिँ विश्वासीभित्र दुईटा स्वभाव छ अनि दुइटैसँगै बस्न सक्दैन वास्तवमा दुइटैसँगै छन् तर दुइटै चाहिँलाई पछ्याउन सकिँदैन एउटालाई निकाल्नै पर्छ अनि जुन चाहिँ प्रतिज्ञा बाटोको होइन इस्माएललाई चाहिँ निकालिनुपर्छ अनि यो चाहिँ हामी यो जीवनमै हाम्रो पाप स्वभाव हटेर त जाँदैन तर दिनहुँ हामी चाहिँ परमेश्वरको सहायताले हामी त्यसमाथि विजय हुन सक्छौँ अनि धेरै कुराहरू छ वास्तवमा है तर अहिलेलाई त्यति राखौँ यदि तपाईँले गलाती चारको 21-31 हेर्नुभयो भने यो दुईटा कुराको द्वन्द्व देख्नुहुन्छ एकातिर शरीर र आत्मा अर्कोतिर बन्धन अर्कोतिर स्वतन्त्रता है हगार चाहिँ दासी हो बन्धनको कुरा गर्दैछ सारा त स्वतन्त्र छ ऊ त बदासी होइन स्वतन्त्रताको साँचो विश्वासीको बन्धन चाहिँ व्यवस्था पालन गरेर मुक्ति पाउन खोज्ने धर्म कर्म गरेर मुक्ति पाउन खोज्ने कुरा गर्दछ तर इसाहाक चाहिँ अनुग्रहद्वारा पाएको यो चाहिँ उनीहरूको कुनै पनि आफ्नो योजनाले जन्माएको छोरा थिएन उनीहरू त असम्भव भइसकेको थियो त्यसैले अनुग्रह व्यवस्था बन्धन स्वतन्त्रता शरीर आत्मा यसको तुलनाहरू छ अब यहाँ चाहिँ हामी के देख्छौँ भने परमेश्वर अब्राहमसँग यहाँ कुरा गर्नुहुन्छ अब हेर्नुहोस् जब हामी उत्पत्ति 12 पढ्छौँ परमेश्वर अब्राहमका 7 देखा पर्नुहुन्छ यो चाहिँ छैटौँ पटक हो 22 अध्याय चाहिँ जुन सबैभन्दा मुख्य अध्यायमा जाँदैछ सबै चिज त्यहाँ जाँदैछ त्यो चाहिँ 7 हो परमेश्वर अब्राहमसँग बोल्नुभएको तर यो यति महत्त्वपूर्ण रहेछ यहाँ परमेश्वर नै प्रकट भएर साराले भनेको ठिक छ उसलाई हटाऊ भन्न समेत परमेश्वर यहाँ देखा पर्नु भएको छ अब्राहमले त त्यहाँ निर्णय गर्न सकिरहेको छैन है अनि के हुन्छ भने जब परमेश्वरले भन्नुहुन्छ सबै विवाद सकियो अब्राहमको लागि है अनि उसले चाहिँ आज्ञा मान्छ अनि कति चाँडो मान्छ हेर्नुहोस् त 14 एका बिहानै उठेर यो काम उसले भन्ने गर्छ इस्माएल हागारलाई चाहिँ निकालिदिन्छ साराले भनेको ठिक रहेछ यसबाट के सिक्छौँ हामी पुरुषहरू जो विवाहित छौँ हाम्रो पत्नीहरूको कुरा सुन्नुपर्छ जब उनीहरूको कुरा ठिक हुन्छ प्रश्न उठ्छ कसरी उनीहरूको कुरा ठिक भनेर थाहा पाउने एउटै मात्रै उपाय छ त्यो परमेश्वरको वचनद्वारा त्यस भए हामी पुरुषहरू उहाँहरू श्रीमानहरू चाहिँ दिनहरू परमेश्वरको वचनमा हुनुपर्छ श्रीमतीको सल्लाह ठिक छ कि छैन भनेर जाँच्नु परेछ सबभन्दा धेरै सल्लाह दिने त तपाईँको पत्नी नै हुनुपर्छ अनि उसको सल्लाह ठिक छ कि छैन भने छुट्याउने तपाईँसँग क्षमता हुनुपर्छ कहिलेकाहीँ उसको सल्लाह ठिक नहुन सक्छ अनि तपाईँले चाहिँ बाइबल अनुसार त्यो ठिक छैन भनेर निर्णय चाहिँ तपाईँले गर्नुपर्छ किनभने परिवारमा मुख्य जिम्मेवारी चाहिँ पुरुषलाई दिएको छ पहिलो पनि 11 सिकाउँछ कि पुरुष चाहिँ स्त्रीको शिर हो अनि ख्रिस्ट र मण्डलीको चित्रण हो वास्तवमा ख्रिस्ट हाम्रो शिर हुनुहुन्छ उहाँको अधीनमा हामी बस्नुपर्छ इसाहाक चाहिँ हकवाला हो इस्माएल होइन भन्दाखेरि चाहिँ साराले परमेश्वरको वचनको कुरालाई चाहिँ उसले भनिरहेको थियो अनि यहाँ के सिक्छौँ भने त्यो सुन्दैछ अब्राहमलाई चाहिँ एकदम चोट पर्दैछ यसबाट के सिक्छौँ भने हाम्रो भावनाको पछि लाग्नु हुँदैन वचनले के भन्छ मुख्य कुरा त्यो हो हाम्रो एकदम नजिकको नाता गोताले चाहिँ हामीलाई एकदम प्रभावित पार्न सक्छ गलत दिशामा. तर जहिले पनि परमेश्वरलाई नै पहिलो स्थान दिनैपर्छ. के तपाईँले त्यो गर्नुहुन्छ? आफ्नो बुवा आमा छोरा छोरी पति पत्नी भन्दा पनि परमेश्वरलाई प्रेम गर्दैन भने ऊ मेरो चेला हुन सक्दैन. प्रभु यीशुले भन्नुभयो मत्ती 10 लुका 9 यी खण्डहरूमा. अनि यहाँ के शिक्षा हुने अर्को, कहिले काहीँ हाम्रो जीवनमा एकदम कठिन गाह्रो गाह्रो निर्णय गर्नुपर्ने हुन्छ जस्तो अब्राहमले यहाँ गर्नु पर्यो. अनि कतिपल्ट यो कठिन निर्णय किन गर्नुपर्ने हुन्छ भने हामीले पहिला गरेको विगतको गल्तीको कारणले होइन, गल्ती थियो. सोह्र उत्पत्ति 16 अध्यायमा चाहिँ हागारबाट छोरा जन्माउने योजना गल्ती थियो. अनिकालमा मिश्र जाने योजना किनभने त्यहीँबाट हागार भएको हो ल्याएको हो. तैपनि परमेश्वर एकदम कृपालु हुनुहुन्छ. तैपनि हामीले त्यो गल्ती गरेको त्यसको नतिजा चाहिँ हामीले तितो अनुभव चाहिँ गर्नैपर्छ, त्यो आउँछ नै. अनि तैपनि ठिक निर्णय गाह्रो भए पनि हामीले गर्नैपर्छ. यो त म सोच्दिनँ भनेर हुँदैन, जे ठिक निर्णय हो तपाईँले गर्नुपर्छ. किनभने दुबईभित्र लुकेर त्यो समस्या त जाने जस्तो वाला छैन है. तपाईँले सामना गर्नु पऱ्यो बुद्धिमान. परमेश्वर अब मैले त बिगारेको हो, मैले बिगारेको हो परमेश्वर, अब राले यस्तै भन्नु पऱ्यो. तर अब चाहिँ जे भयो म पछाडि फर्केर जान सक्दिनँ. अहिले चाहिँ अब जे गर्नुपर्छ गर्नुपर्छ, किनभने अहिले फेरि अर्को गल्ती गरेर दुई दुईवटा गल्ती गरेर अब एउटा ठिक त निस्किने होइन. त्यसैले यहाँ त्यो सिक्छौँ. अनि त्यसपछि के सिक्छौँ भने यहाँ इस्माइललाई लिएर गएको छ. अब इस्माइल सानो बच्चा होइन, कहिले काहीँ नानीहरूलाई सिकाउने फोटोहरूमा चाहिँ अलिक सानो जस्तो देखाउँछ, तर यहाँ कम्तीमा 17 वर्ष 18 वर्ष भइसक्यो. अनि मशकमा पानी बोकेर हिँडिरहेको छ. कस्तो यो मशक भनेको चाहिँ छालाको ठुलो झोला हो. यो चाहिँ कुनै पशुलाई काटेर बनाइन्थ्यो, त्यसको छाला चाहिँ सिङ्गै त्यसलाई जोगाइन्थ्यो होइन, भित्रको सबै निकालिसक्यो. अनि त्यसको खुट्टाहरूलाई चाहिँ बाँधिदियो है. अनि त्यसको मुख होइन, अब टाउको काट्नुपर्ने होला, मुख चाहिँ त्यसलाई अलि बनाएर चाहिँ त्यो चाहिँ ठुलो झोला हुन्थ्यो. मशक भनेको त्यही हो, छालाको झोला. अनि त्यहाँ चाहिँ पानी बोकेर गइरहेछ, यो याद गर्नुहोस्, एकदमै के दक्षिणपट्टि गइरहेछ, पानीको अभाव हुने ठाउँहरूमा छ. तैपनि परमेश्वरले चाहिँ इस्माइललाई मर्न दिनुहुन्न. हागारले त मरे मेरो छोरा भन्ठानिरहेको छ, तर इस्माइललाई चाहिँ मर्न दिनुहुन्न. किन? किनभने परमेश्वरले अब्राहमलाई प्रतिज्ञा दिनुभएको छ, इस्माइललाई पनि म आशिष दिनेछु. तर हागारले चाहिँ विश्वास गरिरहेको छैन, टाको छोडी छोडी अब मर्ने भयो, म त हेर्न चाहँदैन, ऊ पर गएर चाहिँ बसिरहेछ. यसरी यहाँ हागारको अविश्वास पनि देख्छौँ. तर परमेश्वर हगारसँग पनि बोल्नुहुन्छ. यहाँबाट हामी देख्छौँ स्वर्गबाट बोल्नुहुन्छ हगारसँग, यो दासी हगारसँग. यहाँ के देख्छौँ भने हाम्रो समस्याहरूमा परमेश्वर अति नै कृपालु हुनुहुन्छ, एकदमै कोमल कृपाले भरपूर हाम्रो पिता हुनुहुन्छ. यो बिचरा विदेशी दासीले आफ्नो जीवनमा चाहिँ कहिले ऊ माथि पुगेछ, कहिले तल पुगेछ, कति उसको जीवनमा परिवर्तनहरू आए, उसको कारणले पनि थिएन कैयौँ कुराहरू. तर यहाँ चाहिँ अब परमेश्वर सिधै उसँग बोल्दै हुनुहुन्छ. वास्तवमा दोस्रो पटक हो हगारसँग बोल्नुभएको. 16 अध्यायमा चाहिँ ऊ भागेर गएको थियो साराले कठोर व्यवहार गरे भनेर, त्यो बेला पनि बोल्नुभयो फर्केर जाऊ. अनि यहाँ चाहिँ दोस्रो पटक परमेश्वर बोल्नुहुन्छ. यहाँ चाहिँ सारा र अब्राहमले नै घरबाट निकालेर पठाइदिएको छ. अनि यहाँ परमेश्वर उसँग चाहिँ नडराऊ भन्दै बोल्नुहुन्छ. यो नडराऊ भन्ने शब्द बाइबलमा 100 पटक भन्दा बढी पाउँछ. अनि परमेश्वरले चाहिँ हामीलाई यदि नडराऊ भन्नुहुन्छ भने हामी किन डराउँछौँ? अविश्वास हो, हामी परमेश्वरलाई विश्वास नगरेकोले हो. हामी उहाँमा भरोसा गरौँ. किन परमेश्वरले हगार इस्माएलको लागि वास्ता गर्नुहुन्छ? अब्राहमको कारणले हो। जहिले सबै कुरा अब्राहमसँग जोडिरहेछ, वास्तवमा सारा संसारले आशिष पाउने पनि अब्राहमबाट नै हो। अब्राहमबाट आउने एउटा वंशको कारण अनि अन्तमा चाहिँ प्रभु येशु ख्रीष्टको कारण हो। अनि यहाँ यो पनि छ, डाँटो छोडी छोडी रुने त हगार थियो, तर परमेश्वरले चाहिँ केटाको स्वर सुन्नुभयो भनेको छ दुई दुईपल्ट। यसको मतलब चाहिँ परमेश्वरलाई हगारको मतलब वास्ता थिएन भन्ने होइन, तर परमेश्वरले फेरि अब्राहमलाई प्रतिज्ञा गर्नुभएकोले केटाको स्वर सुन्दै हुनुहुन्छ। फेरि यहाँ देखाइँदैछ कि बाइबलमा परमेश्वर आफ्नो वचनमा विश्वासयोग्य हुनुहुन्छ। अनि परमेश्वरले चाहिँ यहाँ सत्र पदमा, अनि याद गर्नुहोस् है, जहाँ परमप्रभुको दूत भनेको छ सत्र पदमा, यो चाहिँ स्वर्गदूतको कुरा गरेको होइन। सन्दर्भ पढ्दै थाहा पाउँछौँ यहाँ चाहिँ परमेश्वर नै कुरा गर्दै हुन्छ। अनि पिता कुरा गर्नुभएको हो कि पुत्र कुरा गर्नुभएको हो? यहाँ चाहिँ परमप्रभुको दूतले चाहिँ हामी सबै तुलनाबाट थाहा पाउँछौँ, यहाँ चाहिँ प्रभु येशु ख्रीष्ट, पूर्व देहधारी ख्रीष्ट, हगारसँग स्वर्गबाट उसलाई बोलाएर भन्नुहुन्छ सत्र पदमा, हे हगार तिमीलाई के भएको छ, नडराओ, किनकि जहाँ त्यो केटा छ त्यहीँबाट परमेश्वरले त्यसको स्वर सुन्नुभएको छ। त्यसैले परमेश्वरलाई थाहा छ, तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ त्यो ठाउँ परमेश्वरलाई थाहा छ। अब हामी एक्काइसको बाँकी अध्याय पढौँ, एक्काइसको बाइसदेखि चौतिस यहाँ पढ्छौँ। अनि यस्तो भयो त्यस बेला अबिमेलेक र तिनका सेनापति पिकोलले अब्राहमलाई यसो भने, तपाईँ जे गर्नुहुन्छ त्यसमा परमेश्वर तपाईँको साथमा हुनुहुन्छ, यसकारण तपाईँले अब यहाँ मसित परमेश्वरको नाममा म तिमीसित र तिम्रा छोरासित र तिम्रा छोराको छोरासित छल गर्ने छैन, तर तिमीले मसित गरेको दया अनुसार म पनि तिमीप्रति र मैले बसोबासो गरेको यस देशप्रति दया गर्नेछु भनी कसम खानुहोस्। यहाँ चौबिस भयो, अनि अब राम्रो भने म कसम खानेछु, तब अब्राहमले पानीको इनारको विषयमा जसलाई अबिमेलेकका दासहरूले जबरजस्ती खोसेर लगेका थिए अबिमेलेकलाई दोष लगा। अनि अबिमेलेकले भने, यस्तो काम कसले गर्यो त्यो मलाई थाहै छैन, अनि तपाईँले पनि मलाई भन्नु भएन, अनि आज बाहेक मैले कहिल्यै सुनेको छैन। तब अब्राहमले भेडा बाख्राहरू र गाई बस्तुहरू लिएर अबिमेलेकलाई दिए र दुईजनाले एउटा बाचा बाँधे, अनि अब्राहमले सातवटा भेडाका पाठीहरू अलग पारे। तब अबिमेलेकले अब्राहमलाई भने, यी सातवटा भेडाका पाठीहरूको मतलब के हो जसलाई तपाईँले अलग राख्नुभएको छ? तिस पद, अनि उनले भने, यो इनार चाहिँ मैले नै खनेको हुँ भने यिनीहरू मेरा निम्ति साक्षी हुन् भन्ने उद्देश्यले यी सातवटा भेडाका पाठीहरू तपाईँले मेरो हातबाट लिनु। एकतिस पद, यसै कारण उनले त्यस ठाउँको नाम बेर सेवा राखे, किनभने दुवैजनाले त्यहाँ कसम खाएका थिए। यसरी उनीहरूले बेरसेबामा एउटा बाचा बाँधे। तब अबिमेलेक र तिनका सेनापति पिकोल उठे र तिनीहरू पलिस्तीहरूको देशतिर फर्के। अनि बेरसेबामा अब्राहमले एउटा झ्याउको रुख रोपे र त्यहाँ परमप्रभु अनन्तकालका परमेश्वरको नाम पुकारे। अनि धेरै दिनसम्म अब्राहमले पलिस्तीहरूको देशमा बसोबासो गरे। यहाँ हामी देख्छौँ कि यो गरारको भूमिमा बसोबासो गर्ने क्रममा अब्राहमको साक्षी अति नै राम्रो भएको देख्छौँ। अब चाहिँ सुनमा अलिकति फटफट भएको थियो आफ्नो श्रीमतीको बारेमा जुन बोलेर, तर अब चाहिँ अब्राहमको साक्षी चाहिँ एकदमै चम्किलो उज्यालो भएको छ। अनि उनीहरूले भन्छ, परमेश्वर यो मान्छेसित छ, यो मान्छेलाई त परमेश्वरले रक्षा गर्नुहुन्छ, कसैले केही गर्न सक्दैन यो मान्छेलाई। अब याद गर्नुहोस्, अब्राहम जब त्यो ठाउँमा आउँदाखेरि चाहिँ लुगुर लुगुर तिन चारजना आएको होइन, यहाँ त्यो कल्पना पनि नगर्नुहोस्। अब्राहम जब आए यहाँ ठुलो जमात लिएर आएको छ, एउटा राजा जस्तै आएको छ, उसको धेरैजना काम गर्ने मान्छेहरू छन्, जवानहरू, लडाकुहरू, है 318 त 14 जमै थियो।
अनि उनीहरूको छोराछोरीहरू उनीहरूको बगालहरू कति छ कति छ, अनि उनीहरूको चाहिँ ठुलो यो आउँदाखेरि सबैको आँखा चाहिँ पर्थ्यो त्यहाँ। अनि उनीहरूले यो देखे कि यो व्यक्ति चाहिँ आशिषै आशिषले भरिएको व्यक्ति छ। अनि राजाले पनि यो ख्याल गर्छ, मानिसहरूले पनि ख्याल गर्छन्, परमेश्वरको आशिष उनीहरूले देख्छ। अब यसबाट के सिक्छ भने मान्छेहरूले, संसारका मान्छेहरूले, तपाईँको छिमेकीहरूले, तपाईँको नाता गोताहरूले तपाईँलाई हेरिरहेको छ, प्रभुलाई नचिन्ने व्यक्तिहरूले एकदम हेरिरहेको छ। यो व्यक्तिले चाहिँ म क्रिस्चियन भनेको छ, येशु ख्रिस्टमा विश्वास गरेको छ, उनीहरूको भाषामा चाहिँ यसले धर्म लिएको छ भन्छ। अनि उनीहरूले चाहिँ विभिन्न कुराहरू सुनेका हुन्छन्, राम्रो नराम्रो कुरा पनि सुनेको हुन्छन्, हिजो मैले दिएको त्यो झुटो आरोपहरू जस्तो यो क्रिस्चियनहरू भन्ने बारेमा। अनि तपाईँलाई अब हेरिरहेछ किनभने क्रिस्चियन यस्तो हुन्छ भनेर त सुनेको थिएँ, अब त यहीँ आइपुग्यो एउटा। अनि उनीहरूले हेर्दैछन् है, त्यस्तै मैले सुने जस्तै हुन्छ कि फरक हुन्छ है, कसरी फरक हुन्छ, हामीभन्दा कसरी फरक छ यो मान्छे, के छ उसँग, के छ यहाँ उसको यहाँभित्र, उनीहरूले एकदम हिँडिरहेछ, उनीहरूले नापिरहेछ तपाईँलाई, उनीहरूले तपाईँलाई तौलिरहेको छ है, तपाईँ निस्कदा, तपाईँ जाँदा, तपाईँको श्रीमतीसँग कुरा गरेको आवाज सुन्दा, श्रीमतीले जवाब दिएको, छोराछोरीको व्यवहार सबै हेरिरहेका छन्, एकदम हेरिरहेका छन्, सँगै छैन त्यसमा। किन परमेश्वरले हामीलाई साक्षीको रूपमा राखेपछि यो तैले नै हो, परमेश्वरले चाहिँ यसै गर्दै राख्नुभएको छ। उनीहरूको मनमा चाहिँ एउटा प्रश्न छ, यो मान्छे किन क्रिस्चियन भयो, त्यो प्रश्न छ उनीहरूको। तपाईँलाई भन्दैन, कोही कोहीले त भन्ला, कतिले चाहिँ मनमा नै राखिरहेको छ, उनीहरू आफै जवाब खोज्दैछ, किन यो क्रिस्चियन भयो, यिनीहरू चाहिँ विदेशबाट पैसा खान्छ अरे, हेरौँ त है, कोही आउँछ उसलाई पैसा दिनु, अथवा यिनीहरू चाहिँ त्यही हिजोको जस्तै यस्तो गर्छन् रे है। अनि उनीहरू चाहिँ अब हेर्दैछन्, साँच्चै हो त, गाई खान्छन् रे यिनीहरू। अनि विभिन्न खालको कुरा, कुनै कुनै चाहिँ राम्रो कुरा सुनेको हुन्छ, क्रिस्चियनहरू एकदम मिलनसार हुन्छन्, हेरौँ त, अन्त मैले झगडा गरेको देख्छ ए होइन रहेछ, अनि उनीहरू हेरिरहेछन् त्यसैले है, यो सोच हो कि होइन मैले सुनेको कुराहरू भन्दै। अब जवाब कहाँबाट आउँछ त उनीहरूलाई, जवाब चाहिँ तपाईँबाट आउनुपर्छ, जवाब चाहिँ तपाईँबाट। एक्चुली फिलिपीको एक अध्यायमा पढ्दाउँछ मसँग, हामीले नमुना पाउँछौँ, अनि यहाँ के पनि देख्छ भने अब्राहम चाहिँ सहनशील चरित्रको र धैर्यवान चरित्रको देख्छौँ, किनभने यतिका समयसम्म उसलाई एउटा गल्ती गरेको रहेछ उनीहरूले, त्रो दुःख गरेर खानेको इनाम है चाहिँ उनीहरूले जबरजस्ती लगेको रहेछ। अनि उसले चाहिँ उनीहरूसँग मुद्दा लड्न गएको थिएन, झगडा गर्न गएको थिएन, तर जब उनीहरू नै अब चाहिँ मित्र हुन आउँदाखेरि चाहिँ अब समय ठिक भयो, तब उसले बोल्छ, अनि छ नि साँच्चै मेरो इनार यस्तो भएको थियो भने ए मलाई थाहा थिएन भन्छ, किन थाहा नहुन, अब संसारको मान्छे हो उसले चाहिँ मलाई थाहा थिएन अबदेखि भन्छ। त्यसैले यहाँ देख्छौँ कि अब्राहम चाहिँ धैर्यवान थियो, ऊ चाहिँ खालि झगडा गर्ने मेरो तेरो गरेर जिउने खालको मान्छे थियो, उदार थियो, तर बोल्नुपर्ने बेला बोल्थ्यो पनि। अनि अब एउटा महत्त्वपूर्ण कुरा चाहिँ अन्तिम दुईवटा पदहरूमा हामी देख्छौँ, यहाँ चाहिँ के पाउँछ भने अब परमेश्वरको एउटा अर्को नयाँ नाम है। उत्पत्ति पुस्तक अध्ययन गर्दाखेरि चाहिँ परमेश्वरले आफ्नो नाम चाहिँ खुलाउँदै खुलाउँदै जानुहुन्छ है, उहाँको नामको व्याख्या गर्न थाल्नुहुन्छ, अर्थात् म कस्तो परमेश्वर हुँ चाहिँ प्रकट गर्दै जानुहुन्छ। जति उहाँसँग हिँड्यो त्यति उहाँले प्रकट गर्नुहुन्छ, जति उहाँको आज्ञा पालन गर्यो त्यति उहाँले अझ थप कुराहरू हामीलाई देखाउनुहुन्छ है। एकचोटि छ नि त्यहाँ भजन के अरे भजन सङ्ग्रह 25 मसँग जानु छ, एकचोटि भजन सङ्ग्रह 25 भजन सङ्ग्रह 25 14 तपाईँ परमेश्वरलाई कतिको चिन्नुहुन्छ? त्यो चाहिँ तपाईँको हिँडाइमा भर पर्छ। अनि जति चिन्नुहुन्छ तपाईँ त्यति नै निर्धक्क भएर जिउनुहुन्छ। अनि अरूले देख्छन् अनि उनीहरूले भन्छ म पनि तिम्रो परमेश्वरको बारेमा जान्न चाहन्छु। यो गवाही हो। यहाँ चाहिँ भजन सङ्ग्रह 25:14 दाउदले लेख्छन् एउटा एकदम महत्त्वपूर्ण सत्यता, वाक्यले पनि जानेको हो, परमप्रभुको रहस्य उनीहरूसँगै रहन्छ जसले उहाँको भय मान्दछ, अनि उहाँले उनीहरूलाई आफ्नो वाचा प्रकट गर्नुहुनेछ। परमेश्वरले चाहिँ आफ्नो गहिरो कुराहरू चाहिँ उसलाई प्रकट गर्नुहुन्छ जो चाहिँ उहाँको डर मान्छ। अब्राहम त्यस्तो व्यक्ति छ अनि उसलाई अहिलेसम्म चाहिँ उहाँले विभिन्न नामहरू प्रकट गर्दै आउनुभयो। यहाँ चाहिँ उत्पत्ति 21मा चाहिँ अनन्तका परमेश्वर भन्ने नाम प्रकट भएको छ। उत्पत्ति 21:33 परमप्रभु अनन्तकालका परमेश्वरको नाम भनेको छ। मसँग एकचोटि उत्पत्ति 14 हेर्न थालौँ कुन कुन नामहरू उसलाई प्रकट गरियो। आफ्नो गुणहरू जनाउनलाई उहाँले यो नामहरू दिनुभएको हो। यो नाम किन आवश्यक परेको छ भने उहाँलाई जान्नुहोस् भन्नलाई, अरूहरू छैन भने त्यहाँ नामै चाहिँदैन, बुझ्नुहुन्छ है? कोही पनि छैन भने किन नाम चाहियो? कुनै चिज जनाउन पनि नाम चाहियो छुट्याउनलाई, यो चाहिँ ढुङ्गा हो, यो चाहिँ फुल हो। परमेश्वरको उहाँको गुणहरू यति धेरै छन् औ उहाँले चाहिँ स्वर्गदूतहरूलाई अनि मानिसहरूलाई अनि उहाँको विशेष गरी डर मान्नेहरूलाई चाहिँ यसरी प्रकट गर्नुहुन्छ। पहिलो चाहिँ 14:22 हेरेका थियौँ, यहाँ चाहिँ नाम छ सर्वोच्च परमेश्वर, हिब्रूमा एल एलियोन है टिपी राख्नु भएको छ है। यो नामहरू साँच्चै कुनै बेला हामी जाँच गर्नु परेछ आउने, तर यो पालि पनि नहुने भएछ। हामीले चाहिँ यो पूर्व तयारी गरेर तपाईँहरूलाई चाहिँ जाँच दिनु पायो भने अझ राम्रोसँग तपाईँहरूले चाहिँ सिक्नुहुन्छ हामीले सिकाइरहेको कुराहरू। त्यसैले यहाँ चाहिँ यहोवा एल एलियोन अथवा एल एलियोन सर्वोच्च परमेश्वर, त्यो नाम त्यो बेला प्रकट भयो जब परमेश्वरले चाहिँ उसलाई 5-5 राजामाथि विजय दिनुभयो। सर्वोच्च परमेश्वरले विजय दिनुभयो। उत्पत्ति 17 जानुहोस् र 1 चाहिँ अर्को नाम छ, अनि जब अब्राहम 99 भए तब परमप्रभु अब्राहमका देखा पर्नुभयो र उनलाई भन्नुभयो सर्वशक्तिमान परमेश्वर म नै हो, मेरो उपस्थितिमा हिँड र सिद्ध हो। त्यसैले यहाँ दोस्रो नाम पाउँछौँ सर्वशक्तिमान परमेश्वर। हिब्रूमा के हो यो? एल सदाई, यही तलको फुटनोटमा छ एल सदाई। परमेश्वरले चाहिँ मरिसकेको अब्राहम र साराको कोखबाट इसहाक जन्माउन सक्नुहुन्छ, उहाँलाई कुनै कुरा पनि कठिन छैन। सर्वशक्तिमान परमेश्वर। अनि त्यसपछि अब 21 आएर चाहिँ 33 अघि हामीले पढ्यौँ, बेर्सेबामा अब्राहमले त्यहाँ झ्याउको रुख रोपे 33 र त्यहाँ परमप्रभु अनन्तकालका परमेश्वरको नाम पुकारे। यो चाहिँ नाम चाहिँ के हो? यहोवा, जो चाहिँ परमप्रभु भए, अनि अनन्तकालका परमेश्वर अर्थात् एल ओलाम है, यो शब्द चाहिँ त्यो हो। ओलाम भनेको चाहिँ लामो समय, एल भनेको परमेश्वर, एल ओलाम, एल एलियोन, एल सदाई, एल ओलाम, तिनवटा नामहरू हामी चाहिँ यहाँ देख्दैछौँ। अनि लामो समय, यति लामो कि अनन्तकाल भनिरहेछ। अनि जब यो पढेँ मैले, मलाई चाहिँ प्रश्न उठ्यो कहाँबाट यो नाम पायो अब्राहमले? पहिला त मल्किसिदेकले नाम दिएको थियो सर्वोच्च परमेश्वर भनेर त्यहाँबाट सुनेको थियो मल्किसिदेक है एकजना यस्तो व्यक्ति अब्राहमभन्दा पनि परमेश्वरको नजिकको व्यक्ति रहेछ जसलाई चाहिँ आत्मिक ऊभन्दा परमेश्वरको पुजारीको रूपमा चाहिँ अब्राहमले सम्मान गरे अरू कसैलाई पनि त्यसरी गरेका छैन अब्राहमले त्यसपछि दोस्रोचोटि त परमेश्वरले नै प्रकट गर्नुभयो म चाहिँ एलसदा यहाँ चाहिँ कहाँबाट नाम पायो अनि यसको जवाब वास्तवमा गाह्रो छैन अलिकति अगाडि जानुपर्छ यो चाहिँ सत्र अध्यायमा यो शब्द चाहिँ चार चार पटक उल्लेख छ यो ओलाम भन्ने शब्द अनन्त भन्ने शब्द अनि यदि छ नि साँच्चै पसिनाको धारा बग्दैछ भने चाहिँ एक दुईवटा फ्यान चलाउनु पनि राम्रै हुन्छ कोही कोहीको धारा बगिरहेको जस्तो लागिरहेको छ सायद यो बिचको एउटा र बिचको एउटा बत्ती त छैन यो फ्यान अन गरिदिनुहोस् न ल धन्यवाद अनि अरू चाहिन्छ भने अरू पनि राम्रो हुन्छ फ्यान चाहिँ शीतलको लागि नै हो धन्यवाद ध्यान दिनलाई चाहिँ मद्दत होस् अनि उत्पत्तिको सत्र अध्यायमा है यहाँ मसँग हुनुहुन्छ चार ठाउँमा परमेश्वरले यो शब्द प्रयोग गर्नुहुन्छ सबभन्दा पहिला चाहिँ अब्राहम र उसको वंशको बारेमा सात पदमा सत्रको सात अनि म तिम्रा र तिमी पछि तिम्रो वंशका परमेश्वर हुनेछु अनि मेरो र तिम्रो साथै तिमी पछि तिम्रो वंशको बिचमा उनीहरूका पुस्ता पुस्ता अनुसार म मेरो बाचा अनन्त बाचाको रूपमा स्थापित गर्नेछु यो अनन्त भन्ने शब्द चाहिँ यहाँ छ अनन्त बाचा भन्नुभएको छ अब्राहम र उसको वंशसित आठ पदमा पनि यो दोहोरिएको छ यो आठ पद चाहिँ पढौँ अनि म तिमीलाई र तिमी पछि तिम्रो वंशलाई यो सारा कनान देश जहाँ तिमी परदेशी भएर बस्छौ अनन्त हकको सम्पत्तिको रूपमा दिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु त्यसैले यो भूमि पनि अनन्त हकको रूपमा हो तिमीसित मेरो करार र तिम्रो वंशसित मेरो करार चाहिँ अनन्तको करार हो अनि तेह्र पद र उन्नाइस पदमा पनि छ खतना चाहिँ त्यो अनन्त करारको चिन्ह हो अनि उन्नाइस पदमा चाहिँ इसहाक र उसको वंशसित पनि यो अनन्त करार म बाचा बाँध्नेछु भन्दै हुन्छ सुन्नु एकछिन विचार गर्नुहोस् यहाँ स्पष्ट देखिन्छ कि अब्राहमले यो सत्र अध्यायमा परमेश्वरले उसँग बोल्नुभएको यो कुराहरू चाहिँ अब्राहमले चाहिँ धेरै सोचिरहेको रहेछ मेरो निष्कर्ष चाहिँ यही निस्क्यो यो शब्दहरू जुन बोल्नुभयो सत्र अध्यायमा यो चाहिँ इसहाक जन्मिनुभन्दा एक वर्ष अगाडि बोल्नुभएको थियो अब यहाँ एक्काइस अध्यायमा आएर इसहाक चाहिँ कम्तीमा पनि तिन वर्ष चार वर्ष पाँच वर्ष भइसक्यो भनेपछि यहाँ चाहिँ लगभग चार पाँच वर्ष बितिसक्यो तैपनि अब्राहमले चाहिँ परमेश्वरको यो वचनहरूलाई बिर्सेको छैन उसले चाहिँ यति अगाडि सुनेको वचनहरू पनि मनन गरिरहेको छ आफ्नो मनमा खेलाइरहेको छ विचार गरिरहेको छ अनि उसले चाहिँ यहाँ आएर के भन्छ भने परमेश्वर तपाईँ चाहिँ अनन्तकालका परमेश्वर हुन्छ अनन्त बाचा बाँध्न सक्नलाई त तपाईँ त अनन्तका परमेश्वर हुन्छ अनन्तको लागि हाम्रो यो लागि यो भूमि दिनलाई तपाईँ अनन्तकालको परमेश्वर हुनुपर्छ अनि यो चाहिँ के हो यसले चाहिँ के जनाइरहेछ भने परमेश्वर चाहिँ छेडिक खाले हुनुहुन्न सदोम जस्तो के सदोम क्या राम्रो थियो त्यसपछि खरानी भयो संसार जस्तो होइन क्या परमेश्वर चाहिँ अनन्त एकचोटि चाहिँ मसँग पहिलो यहुन्ना दुईमा हेर्नुहोस् त पहिलो यहुन्ना दुई यहाँ तुलना हो के को लागि जिउने म क्षणिक कुराहरूको लागि कि अनन्तकाल रहिरहने कुराहरूको लागि हरेक जवान जवानी युवकले चाहिँ आफ्नो जीवनको निर्णायक मोडमा त्यो निर्णय चाहिँ परमेश्वरको सामु गर्नुपर्छ के त्यो निर्णय गर्नुभयो म केको निम्ति जिउने बिती जाने कुराको लागि कि रहिरहने कुराको लागि अघि एकजना भाइले मलाई चाहिँ एउटा प्रश्न सोध्दै हुन्थ्यो हामी चाहिँ हेर्दै थियौँ एक दिन चाहिँ ख्रिस्टको न्यायासन हुन्छ हाम्रो ऱ्याप्चर भएपछि हामी उठाइलएपछि तुरन्तै ख्रिस्टको न्यायासनमा चाहिँ विश्वासीहरूको पनि न्याय हुन्छ के को न्याय हुन्छ भने हामीले रहिरहने काम गर्यौँ कि नासुने काम गर्यौँ सुन चाँदी बहुमूल्य पत्थर जस्तो रहिरहने कुराहरू हामीले जम्मा गर्यौँ आत्मिक रूपमा स्वर्गीय ब्याङ्कमा कि हामीले चाहिँ काठ घाँस पराल जस्तै आगोले नष्ट हुने सांसारिक शारीरिक कुराहरूमा चाहिँ हाम्रो आफ्नो जीवन बितायौँ त्यसको न्याय हुनेछ अनि रहिरहन्छ भने उसले इनाम पाउँछ भनेछ यदि त्यो जति जान्छ भने उसले हानि भोग्नेछ मुक्ति त गुमाउँदैन तर इनाम चाहिँ गुमाउँछ पहिलो यौना दुईको त्यसैले 15-17 लेखेको छ संसारलाई प्रेम नगर न त संसारमा भएका कुराहरूलाई नै देख्नुभयो पहिलो यौना दुईको 15 कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन किनकि संसारमा भएका सबै कुराहरू शरीरको अभिलाषा आँखाहरूको अभिलाषा र जीवनको सेखी पिताबाटको होइन तर संसारबाटको अनि संसार बिति जान्छ र त्यसको अभिलाषा पनि तर जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा रहन्छ सदा सर्वदाको परमेश्वर भन्दै उहाँलाई पुकार्नुहुन्छ तपाईँले अब्राहमले यसो गरे त्यसैले यहाँबाट हामीले सिक्नुपर्ने अर्को कुरा के छ भने अब्राहम चाहिँ परमेश्वरको कुराहरूलाई मनन गर्ने व्यक्ति रहेछ वर्षौँ पछि उसको मुखबाट चाहिँ अनन्तकालको परमेश्वर भन्ने नाम अब उसले चाहिँ पाएको छ उसले परमेश्वरको प्रतिज्ञाहरूलाई मनन गरेर बसेको देख्छ के तपाईँ परमेश्वरको वचनको कुराहरूलाई मनन गर्ने बानी बसाल्नु भएको छ कि छैन प्रश्न छ तपाईँ के कुरा सोचेर बस्नुहुन्छ ए फुर्सद हुँदा जुन बेला चाहिँ खाली भयो नि घर काम पनि सकियो यो पनि सकियो अब के गरेर बस्नुहुन्छ अघि म तल गएको थिएँ यहाँ एउटा केही कम्प्युटर काम थियो त्यहाँ चारजना भएर त खै सबै त होइन होला तर अधिकांश चाहिँ सुतेर बसिरहनु भएको थियो पल्टेर समयको बर्बादी वास्तव समय छ अनि हुन त तपाईँ गहिरो कुरा मनन गर्दै हो भनेदेखि मलाई थाहा छ एकजना त बाइबल पढ्दै थियो राम्रो तपाईँ केको लागि समय बिताउनुहुन्छ यति छोटो छेडिक हाम्रो जीवन छ हामी अनन्तकालको लागि चाहिँ हामीले जोहो गर्नु छ अनि हरेक समय तपाईँले चाहिँ सदुपयोग गर्न सिक्नुपर्छ अब संसारको कुरालाई त फेरि चलाक हुन्छन् मान्छेहरू है पैसा कमाउने बारेमा चाहिँ हरेक समय मान्छेहरू त व्यस्त हुन्छ यो पनि बेच्ने त्यो पनि गर्ने त्यहाँ पनि जाने यहाँ लगानी गर्ने त्यहाँबाट निकाल्ने यहाँ ऋण लिने त्यहाँ ब्याज पाउने बाप रे है फलिभाव भइरहेछ त्यो सब काठ घाँस पराल हो अनि त्यसको पनि ठाउँ छ गर्नुपर्ने हुन्छ त्यो तर मुख्य चाहिँ तपाईँ चाहिँ स्वर्गमा तपाईँले आफ्नो सम्पत्ति थुपार्न तपाईँको परमेश्वरसितको सङ्गतिमा बढाउन उहाँलाई चिन्न उहाँको इच्छा जान्न तपाईँले त भरमग्दुर प्रयास गर्नुपर्छ हल्का फुल्का तरिकाले हुँदैन है अस्ति हल्का फुल्का भन्ने शब्द हामी खुब घरमा चाहिँ हामीले चलाइरहेको थियौँ एकजनाले हल्का फुल्का भनेर हल्का फुल्का हामी हल्का फुल्का विश्वासी हुनु हुँदैन प्रियहरू एउटा बानी बसाल अरूले पनि तपाईँलाई देख्दाखेरि चाहिँ नमुना देखोस् न है तपाईँ अध्ययन गरिरहेको अरूलाई केही सिकाइरहेको अरूसँग कुरा गरिरहेको बाइबलबाट आत्मिक कुराहरू हामी चाहिँ त्यस्तो व्यक्तिहरू हुनुपर्छ अनि भन्नुहोस् न योशुको एउटा पद हामी हेरौँ योशु एक अध्याय घरिघरि यो पद हेर्न हाम्रो लागि लाभदायक छ योशु एकको 8 योशु 1:8 यहाँ लेखेको छ व्यवस्थाको यो पुस्तक किताबको कुरा गर्दैछ तपाईँसँग छ त्यो किताब बाइबल योशुसँग थोरै थियो हामीसँग त पुरै 66 पुस्तक छ योशुसँग त 5 थियो व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस् मुखबाट नहटोस् रे भनेको मतलब तपाईँले चाहिँ यसको चर्चा गरिरहनुपर्छ, यसको कुरा गरिरहनुपर्छ, घरमा आफ्नो छोराछोरीसँग कुरा गरिरहनुपर्छ यसको, तपाईँले आफूसँग कुरा गरिरहनुपर्छ यसको बारेमा, अरूहरूसँग पनि कुरा गरिरहनुपर्छ। मैले यो पढाएको थिएँ अनि तपाईँले के पढ्नुभयो, मैले यो भेटाएँ तपाईँले के भेटाउनु भयो, यसरी हामीले एकअर्कालाई सिकाउने सिक्ने हुनुपर्छ। अनि नत्र हामी खास हामी हल्का फुल्का विश्वासी हुन्छ त्यति हो, हल्का फुल्का। अब आठ पद, व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस् तर तिमीले दिन रात यसमाथि ध्यान गर्नु, यो त आज्ञा हो। फलस्वरूप तिमीले यसमा लेखेका सबै कुराहरू अनुसार होसियार साथ पालन गर्न सक्नेछौ। तब आज्ञा पालन भन्ने कुरा आउँछ, जब हामी ध्यान दिइरहेको छौँ, परमेश्वरको इच्छा जान्दछौँ, तब थाहा हुन्छ मैले यो गर्नुपर्छ, सरको कुरा ठिक हो। तब चाहिँ हामीलाई आउँछ बुद्धि, है यहाँ त सरको कुरा ठिक छैन, तब हामीलाई आउँछ बुद्धि। अनि अब चाहिँ हामीलाई चाहिँ बुद्धि साथ आफ्नो परिवारलाई डोर्याउन सक्छौँ अनि आफ्नो जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्न सक्छौँ। अनि यहाँ प्रतिज्ञा दिएको छ, किनकि तब नै तिमीले आफ्नो मार्ग सफल तुल्याउनेछौ र तब नै तिमीले सफलता पाउनेछौ। अब्राहम एकदम सफल भइरहेको देखियो अरूहरूले हेर्दाखेरि, एकदम राम्रो गवाई उसको भइरहेको यहाँ थियो। त्यसैले यहाँसम्म राखौँ अनि समय पनि भएको छ, अनि प्रार्थना गरेर हामी चाहिँ कति लामो ब्रेक छ, अब फेरि 15 मिनट ब्रेक छ। हुन्छ, प्यारो परमेश्वर, हामीलाई सहायता गर्नुहोस् यी शिक्षाहरू लिनको लागि, उत्साह दिनुहोस् र धजगुज्याउनुहोस् प्रभु। हामी यो छोटो क्षणिक जीवन छ तर अनन्तकालका परमेश्वरसित हाम्रो कारोबार छ, अनि हामीलाई यति ठुलो मौका दिनुभएको छ, खेर नफालौँ पिता, हाम्रो आँखाहरू खोलिदिनुहोस्। अनि हामी म प्रार्थना गर्छु, हामी एक एक नै हामी पिताको काममा व्यस्त हुन सकौँ र तपाईँको कुराहरू मन लगाउँदै हामी ध्यान दिँदै सबै निर्णयहरू कामहरू गर्न सकौँ। धन्यवाद छ प्रभु यीशुको नाममा, हामी हस्त 15 मिनटमा हामी जित्नेछौँ। धन्यवाद छ तपाईँहरूलाई।